तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
यस्तो हुन्छ, खासमा यहाँ चाहिँ ट्रेनिङहरू एकदमै राम्रो छ, उनीहरूले स्क्रचदेखि सानो सानो कुरामा पनि एकदमै धेरै अटेन्सन दिन्छ। त्यही भएर ट्रेनिङहरू चाहिँ राम्रै थियो। अब बेसिकली कोरोनाको भन्दाखेरि रेस्पिरेटरी प्रब्लम भयो, यो चाहिँ अब सबैको लागि नयाँ चिज भयो होइन। त्यही भएर अगाडि नै चाहिँ एकदम अब उनीहरूले ओरिएन्टेसनहरू गराउने, इन्फर्मेसनहरू गर्ने, त्यही भएर इमर्जेन्सीमा पनि अब बिरामीहरू लाई हेर्दाखेरि चाहिँ जुनियर अब इन्टर्न रेजिडेन्टहरूले हेर्न पाउँदैन, सिधै हामीले रेजिस्ट्रारले कि त कन्सल्टेन्टले हेर्नुपर्छ बिरामीहरूलाई। अनि त्यस्तो अब छुट्टै सेक्सनै छुट्टै बनाएको छ होइन। अनि प्लस हामी अब काम गर्दाखेरि चाहिँ हामी इमर्जेन्सी मात्र होइन, पेसेन्ट त इमर्जेन्सीमा आउँछ, तर हामीले अब उनीहरूलाई चेक गरेर सबै इन्भेस्टिगेसन्सहरू गरेर इमर्जेन्सी आइसियु अनि यो इन्फेक्सियस डिजिज डक्टर र इमर्जेन्सीको डक्टरहरू मिलेर चाहिँ हामीले एउटा प्लान बनाएको छौँ कि। जस्तै अब आरपिए हस्पिटलले चाहिँ के गरेको छ भने एउटा भर्चुअल हस्पिटल भन्ने, जुनको चाहिँ एउटा डेजिग्नेटेड लोकेसन छैन, तर अब घरबाटै कति डक्टर्सहरूले एडमिनहरूले सबैले घरबाटै काम गर्छन्। अनि अब यो बाहिर विदेशबाट ल्याएको जुन होटल क्वारेन्टाइनहरूमा हुन्छन्, दुई टाइपको होटल क्वारेन्टाइन छ कि, एउटा पुलिसको होटल क्वारेन्टाइन छ, एउटा हेल्थ होटल छ। अनि यो अब केही प्रब्लम नभएको हेल्दीहरू चाहिँ सबै पुलिस होटलहरूमा जानुहुन्छ, जसलाई चाहिँ हेल्थ प्रब्लम्सहरू छ उनीहरू कि त के अरे एयरपोर्टबाट सिधै हस्पिटल आएर चेकअपहरू गरेर अनि कि त हस्पिटलमा राख्ने कि त अब यस्तै हेल्थ होटलमा लाने। अनि प्लस हेल्थ होटलमा पनि एभ्री डे अनलाइन जस्तो डक्टरले फोन गरेर चेक गर्ने, जुममा ऊ गर्ने, अनि केही अलिकति सानो प्रब्लम भयो भने पनि फेरि हस्पिटल फर्काइहाल्ने, त्यस्तो सर्भिसेसहरू छ। सो अब बिस्तारै, अगाडि त केही पनि थिएन स्क्रचबाट, सबैजनाको लागि न्यू थियो। फर्स्टमा त हामी टेस्टिङ गर्थ्यौँ, अब दिनको 300-500 टेस्टिङहरू गरिन्थ्यो होइन। अनि टेस्टहरू गरेर जब पोजिटिभ पेसेन्टहरू आउन थाल्यो, त्यसपछि चाहिँ सबैजना नर्भस थियो, अब म पनि नर्भस थिएँ, घर आउनुपर्छ, बच्चा हेर्नुपर्छ, श्रीमान हुनुहुन्छ होइन, अब आफूलाई लाग्यो भने त जसो तसो केही होला। हामीलाई चाहिँ धेरै फेसिलिटीहरू दिएको थियो, जस्तै डर छ घरमा कोही छैन भने होटलमा पनि बस्नु मिल्ने सुविधा। मेरो कति साथीहरूले चाहिँ अब उनीहरूको पेरेन्ट्सहरूसँग लगेर छोडिदियो आफ्नो बच्चाहरू, कतिले साथी साथी मिलेर बस्न थाल्यो। अब हाम्रो त पेरेन्ट्सहरू कोही हुनुहुन्न यहाँ, त्यही भएर अलिक स्ट्रगल, अब आफू त घरै फर्केर आउनुपर्छ नि त। त्यही पनि अब उता छुट्टै लुगाहरूको व्यवस्था, छुट्टै सावरहरूको सबै चिजको व्यवस्थाहरू चाहिँ बिस्तारै एज अ टिम सबै मिलायौँ कि हस्पिटलमा, एज अ फ्यामिली जस्तो काम गऱ्यो उनीहरूले। अनि प्लस कम्युनिटीले पनि एकदमै धेरै सपोर्ट गराएको छ। हाम्रो हस्पिटलमा चाहिँ फ्रिजै राख्दा थियो, फिड आवर हिरोज भनेर, सबै नर्स डक्टरहरूलाई टन्न खानेकुराहरू, त्यस्तो अब छेउछेउको उनीहरूलाई पनि घाटै भइरहेछ होइन, रेस्टुरेन्टहरू त्यस्तो सप्सहरू सबैले अब फ्री फुडहरू दिने, थ्याङ्क यू कार्डहरू पठाउने, इन्करेज गर्ने, अनि त्यस्तो देख्दाखेरि झन् बढी हेल्प गर्न, झन् बढी सपोर्ट गर्न मन लाग्ने।
अब तपाईँले पनि भन्नुभएको छ होइन, अब डक्टरहरू पनि अब मानिस नै होइन, उनीहरूको पनि परिवार हुन्छ, उनीहरूले पनि मान्छेहरूलाई अब जति सक्दो सहयोग गर्ने आफ्नो प्रयास गरिरहेका हुन्छन्। अब त्यस्तो अवस्थामा भनौँ न, अब विदेशमा अस्ट्रेलियामा त त्यतिको, अब अस्ट्रेलियामा पनि स्वास्थ्य कर्मी धेरैमा कोरोना भाइरस देखिएको भन्ने समाचारहरू पनि आइरहेको छ, अस्पतालमा पनि डक्टरहरू पनि अब प्रभावित भएको, सङ्क्रमित भएको भन्ने कुराहरू आउँदाखेरि भनौँ न, त्यस्तो समाचारहरू सुन्दाखेरि चाहिँ तपाईँलाई चाहिँ कस्तो लाग्छ व्यक्तिगत? अब तपाईँले भन्नु आफ्नो परिवार पनि छ, सानो छोरी अब जो अब डे केयरमा जान्छन् होइन, अब त्यस्तो सब सोच्दाखेरि भनौँ न, आफू कस्तो अवस्थामा छु भनेर चाहिँ कतिको सोच्नुहुन्छ तपाईँले?
हजुर, मेनमा चाहिँ कस्तो हुन्छ भने फर्स्टमा चाहिँ धेरै नै डर लाग्थ्यो होइन, अब टेस्ट गर्दा चाहिँ त्यस्तो खासै केही भएन, तर यो पेसेन्ट पोजिटिभ हो तर ए अनि यो हेल्थ प्रब्लमले आयो भनेर उसलाई हेर्न जाँदाखेरि चाहिँ डर अफकोर्स हुन्थ्यो ब्याक अफ द माइन्ड, आफ्नो परिवार, आफ्नो बच्चा, अनि घर आएर कतिचोटि त अर्को रुममा सुत्ने कि भनेर कतिचोटि अर्को रुममा पनि सुत्यो। अनि मैले अहिलेसम्म 3-4 टेस्ट गरिसकेँ होइन, अब त्यो डर हुन्छ कि हल्का रुगाएको कि लाग्यो, घाँटी नै खसखस भयो भइहाल्यो भने मा मैले दिइ पो रहेको छु कि बच्चालाई, बच्चाले खोक्यो भने पनि म टेस्ट गर्थेँ कि, त्यो डर चाहिँ थियो. तर बिस्तारै बिस्तारै अब न्यू साउथ वेल्सले चाहिँ धेरै राम्रो म्यानेज गरेको छ. यो यसमा चाहिँ ह्याट्स अफ नै छ न्यू साउथ वेल्स हेल्थलाई, होइन. त्यही भएर डक्टर्सहरूलाई पनि त्यति धेरै यहाँ चाहिँ त्यस्तो भएन. तर मेलबर्नमा चाहिँ अब भिक्टोरियामा चाहिँ अलिक गाह्रो गाह्रो नै भएको छ. त्यहाँको डक्टर्सहरू चाहिँ आई थिङ्क अब एकदम हार्ड टाइममा गइरहनु भएको छ. हामीलाई चाहिँ अगाडि एकदम ओभरवेल्म भयो, तर जुन तरिकाले जुन वर्स्ट केस सिनारीको लागि हामीले प्रिपेयर गराएको थियो त्योसम्म चाहिँ जानु परेन. त्यसको लागि चाहिँ अब थ्याङ्क गरेँ भन्छु म, होइन. सबैजना मिलेर होल न्यू साउथ वेल्स कम्युनिटी नै सँगै आएर सबैले अब स्ट्रिक्टली रुल्सहरू फलो गर्यो, डक्टर्सहरूको इन्स्ट्रक्सन्स, न्यू साउथ वेल्स हेल्थको इन्स्ट्रक्सन्स मानेर अब सबैको टिम अफ होल कम्युनिटीकै टिम वर्क हो कि यो. त्यही भएर अब डक्टर्सले मात्र गर्न सक्ने त केही पनि होइन नि त.
पेसेन्टहरूबाटै कस्तो अब दुर्व्यवहारको रिपोर्टहरू पनि आइरहेका छन्, तपाईँको कस्तो रहेको छ एक्सपिरियन्स?
मेरो एक्सपिरियन्समा चाहिँ अहिलेसम्म म चाहिँ परेको छुइनँ. तर कति पेसेन्टहरू चाहिँ अगाडि चाहिँ के भयो भने बिरामीहरू उनीहरू पनि आत्तिएको हुन्छ नि, उनीहरूलाई पनि मेन्टली डिस्टर्ब्ड हुन्छन् उनीहरू पनि आत्तिएको हुन्छन्. अनि कति पेसेन्टहरू फ्रस्ट्रेटेड हुने, झर्किने, रिसाउने गर्छन्, त्यो स्वाभाविकै हो. बिस्तारै बिस्तारै एक महिना दुई महिना हुँदै गएपछि सबैजना सपोर्टिभ, अनि उनीहरूलाई पनि अब एक्सप्लेन गर्यो आफूले, होइन, हामी तँलाई हेल्प गरिरहेको छौँ, अब यो केही अब हुन्छ नि केही हार्म गर्नलाई राखेको होइन हस्पिटल, यस्तो यस्तो कारणले राखेको बुझाउँदा प्रायःले बुझ्छन्. अनलेस लाइक अब मेन्टल हेल्थ प्रब्लमहरू नै भयो भने चाहिँ बुझाउन गाह्रो भयो, होइन. नत्र समझदार मान्छेहरू त बुझ्छ, तर कतिले चाहिँ यो अब इमोसनली ह्यान्डल गर्न सक्दैनन् कि यस्तो कुराहरू. एङ्जाइटी हुने डक्टर्सहरूमाथि, अब इभन नर्सेसहरूमाथि पनि धेरैले दुर्व्यवहार त गर्छन्. अब सबै पेसेन्ट इक्वल त हुँदैन, त्यस्तो त अरू नन कोभिड टाइममा पनि टन्नै नै आउँछ इमर्जेन्सी.
तपाईँले भने जस्तै कसैको हजुरबा हजुरआमा हुन्छ नि, उनीहरूको परिवारहरूलाई अब कसै कसैले त अब मृत्युको उसको अन्तिम समयमा पनि अब हात समातेर बाई बाई पनि भन्न नमिल्ने भन्ने खालको, त्यो अब विदाई गर्न नमिल्ने भन्ने खालको कुराहरू पनि आउँदाखेरि त्यस्तो चाहिँ कसरी अब डक्टरको हिसाबले भनौँ न, त्यस्ता कुराहरूसँग चाहिँ कसरी तपाईँले अब आफूलाई अब एक किसिमले रिकन्साइल गर्नुहुन्छ, र कसरी आफूलाई अलिकति बलियो राख्नुहुन्छ भनौँ न, अब किनभने अब तपाईँहरूमा पनि अब त्यस्तो देख्दाखेरि हुन्छ नि तपाईँले आफ्नै परिवारको पनि सम्झना गर्नु होला त्यस्तो होला, तर तपाईँहरूले चाहिँ कसरी गरे ऊ गर्नुहुन्छ, रिकन्साइल गर्नुहुन्छ त्यस्तो कुरा
हुन्छ. यो कुरामा चाहिँ कस्तो हुन्छ भने जो मान्छे जतिसुकै स्ट्रङ भए पनि यो त्यो पोइन्टमा चाहिँ ब्रेक डाउन हुन्छ कि, त्यो अब डक्टरै होस् नर्सै होस् त्यहाँको एडमिन पर्सनै होस् जतिसुकै केस देखे पनि, मैले अब सयौँ पेसेन्टलाई प्यालिएट गरेँ होला इमर्जेन्सीमा, तर हरेक पेसेन्ट प्यालिएट गर्दा आँखाबाट आँसु आउँछ. हामी त कति नेपालमा लाज लाग्थ्यो, पेसेन्टहरूले त्यति धेरै बुझ्नुहुन्नथ्यो. यहाँ त अब कोही पेसेन्टको मिसक्यारेज हुन्छ, कसैको फ्यामिलीमा क्यान्सरहरू डायग्नोज हुन्छ, मलाई हक गरौँ भनेर हक गरेर पनि रुन्छन् पेसेन्टहरू, होइन. अब यो कोभिड टाइममा त अब त्यस्तो आएन, तर कस्तो हुन्छ भने नर्सिङ होमबाट घरहरूबाट जुन बुढाबुढीहरूलाई ल्याइएको हुन्छ, अनि पहिला चाहिँ यो वृद्धहरूलाई यो ऱ्यापिड टेस्ट भन्ने थिएन, अहिले चाहिँ त्यो ल्याएर धेरै राम्रो गरेको छ. पहिला चाहिँ अब उनीहरूलाई ज्वरोहरू आएको छ अनि सास प्रश्वासको गाह्रो भयो, कोभिड पोजिटिभ भयो भने अब हाम्रो इमर्जेन्सीमा चाहिँ एउटा ठुलो झ्याल छ कि डक्टर्सहरू बस्ने र कोभिड पेसेन्टहरूलाई अर्को साइडमा यसो हेर्न मिल्ने खालको झ्याल छ. त्यहाँबाट चाहिँ पेसेन्टहरूको फ्यामिलीलाई बोलाएर फोनबाट, अब उनीहरू त वृद्धहरू त अब लास्ट स्टेज जस्तोमा हुन्छ, उनीहरूले बोल्न पनि सक्दैन, होइन. फोन साइडमा राखेर उनीहरूले पुजारीहरू लिएर आउँछ, पुजारीहरूले अब जबहरू गरिरहेको हुन्छ, उनीहरूले हुन्छ सुन्दैन थाहा छैन. तर अब त्यस्तोहरू देख्दा चाहिँ ब्रेक डाउन हुन्छ जो पनि हुन्छ. मेरै कन्सल्टेन्टहरू उनीहरू अब काम गरेको 25-30 वर्ष भयो, उनीहरू पनि डिस्टर्ब हुन्छन्, अनि यस्तो बेलाहरूमा चाहिँ हामीलाई ट्रेनिङहरू पनि दिइरहेको हुन्छ, अनि प्लस सबैजना एज अ टिम सबैजना अब हस्पिटलमा अब ट्रोमा पेसेन्टै आयो, होइन, एक्सिडेन्टहरू भयो त्यस्तोमा आयो र डेथ भयो भने पनि हाम्रो चाहिँ यो ऊ त्यसपछि चाहिँ एउटा मिटिङ जस्तो हुन्छ सबैजनालाई, इन्फर्मल मिटिङ जस्तो, एकअर्कालाई ह्यान्ड होल्ड गर्न मिल्छ, केही गाह्रो भयो केही फ्रस्ट्रेसन छ भने एक्सप्रेस गर्न मिल्छ, होइन. उसको केयरमा के कमी कमजोरी भयो एकअर्कासँग डिस्कस गर्ने, त्यस्तोहरू सही छ. त्यही भएर त्यो आफूले भेन्ट आउट गर्न चाहिँ मिल्छ.
कसलाई नेपाली कम्युनिटीमा पनि अलिकति अब हुन्छ नि कोरोना भाइरस लागेपछि अलिकति नेगेटिभ एटिट्युड भएको भन्ने खालको कुराहरू पनि अहिले आइरहेका छन्. अब कसैलाई घरमा कसैलाई कोरोना भाइरसको त्यो सिम्टम भयो अथवा कन्फर्मेसन भयो भने उनीहरूलाई अब हुन्छ नेपालमा त्यो अब क्षय रोग लागे जस्तो खालको व्यवहार गरेको भन्ने खालको कुराहरू पनि अहिले आइरहेका छन् समुदायमा. के भन्न चाहनुहुन्छ, कस्तो लाग्छ तपाईँलाई त्यस्तो सुन्दाखेरि भनौँ न?
त्यो चाहिँ मलाई एकदमै अब नेपाली कम्युनिटीमा अस्ट्रेलियामा त त्यति धेरै नहोला हो, हल्का डर भयो साथीभाइसँग छ, साथीभाइलाई लागेको छ भने ला मलाई पनि लाग्ला भन्ने डर होला. तर अब उनीहरूले राइट तरिकाले क्वारेन्टिनमा बसेको छ, सिम्टम्सहरू सबै सिद्धिसकेपछि फेरि टेस्ट गरेपछि नेगेटिभ भएपछि त ब्याक टु नर्मलै हुन्छ होइन. कसैलाई छुँदैमा पहिला कोभिड लागेको थियो भन्न साथीलाई अब कहिले नै छुन नमिल्ने, उसको छेउमा बस्नै नमिल्ने त होइन. किनभने कोही मान्छे अब कोभिड पोजिटिभ छ, 14 दिन घरमा आइसोलेसनमा बसेको छ भने त्यो मान्छेलाई जति इमोसनली सपोर्ट कसैलाई पनि चाहिँदैन. एकचोटि दिनमा एक दुईचोटि फोन गरेर के छ कसो छ, उसको मेन्टल हेल्थको लागि पनि. इभन अब कोभिडै लागेको छैन भने पनि हामी आइसोलेसनमा बस्दा बस्दै कतै घुम्न नपाएर फ्रस्ट्रेसनै हुन्छ नर्मल मान्छेलाई पनि होइन. अहिले मेन्टल हेल्थ पनि पिकमा छ, एङ्जाइटी डिप्रेसन बढेको बढै सबैजनामा. त्यही भएर अलिकति सपोर्ट चाहिँ चाहिन्छ. यहाँभन्दा पनि मलाई दुःख लागेको चाहिँ नेपालमा त्यत्रो राम्रो सपोर्ट छैन, राम्रो इक्विपमेन्ट छैन, त्यही पनि डक्टर नर्सेसहरू त्यत्रो सेक्रिफाइस गरेर अब आफ्नो कम्युनिटीलाई हेल्प गरिराख्नु भएको छ होइन. अनि तर उनीहरूलाई अब घरमै बस्न नदिने, रेन्टमै बस्न नदिने, त्यस्तोहरू गरेको देख्दा चाहिँ अचम्म लाग्छ नि त्यो डिफ्रेन्स. यहाँ चाहिँ जसरी हामीलाई अब कम्युनिटीले सपोर्ट गरिरहेको छ त्यसले गर्दा चाहिँ झन् हेल्प भन्न मिल्छ कि. नेपालमा चाहिँ त्यो इन्सपिरेसनै पाउनुहुन्न कसैले पनि. आफूले दुःख गरिराख्नु भएको छ, डक्टरहरूलाई बिजनेसम्यानको तरिकाले हुन त कोही कोही होला, बिजनेसम्यान बिजनेसकै तरिकाले हेर्नुहुन्छ होला, तर सबैजना त होइन नि त. अनि उनीहरूलाई अब घरै नदिने, अब रेन्टमै बस्न नदिने, होस्टेलमै बस्न नदिने, त्यो चाहिँ अलिकति अचम्म नै लागेर आउँछ के तरिकाले सोच्नुहुन्छ होइन. किनभने आफू बिरामी भएपछि जाने पनि त्यही हस्पिटलै हो, अनि आफूलाई चाहिने मान्छेलाई यति बेला चाहिँ अलि इमोसनली पनि डक्टरहरू त्यत्रो बिरामी हेरेर कति फ्रस्ट्रेटेड भएर कति सेक्रिफाइस गरेर घर आउनु भएको हुन्छ. अनि उनीहरूलाई अब बस्ने खाने ठाउँै नदिने भन्ने चाहिँ यो चाहिँ अलि ह्युम्यानिटीले पनि दिँदैन जस्तो लाग्छ मलाई.
हजुर. अनि फाइनली अब यो कोरोनाको यो सबै सकेपछि के बिदा लिएर आनन्दले एक महिना बिदा लिएर बिचको छेउमा बस्नु भनेर बस्छु भनेर सोच्नु भएको छ कि के छ प्लान तपाईँको?
मैले एक्ज्याक्टली त्यही नै सोचेको छु. कोरोना सितेपछि चाहिँ हजुर एक साढे एक महिना जति चाहिँ केही नगरी परिवारसँग आनन्दले अब त्यो दिन कहिले आउँछ. अरूभन्दा पनि मलाई छोरीलाई नेपाल लिएर जान मन छ. अनि उसले नेपाल देखेको छैन तर टिभीहरूमा देख्छ, नेपाली गीतहरू सुन्छ होइन. उसलाई चाहिँ नेपाल यस्तो छ भनेर उसलाई उसको हजुरबा हजुरबाको फार्महरू जान मन छ कि. अनि नेपाल लगेर देखाउन मन छ, पशुपतिको बाँदरहरूदेखि मन्दिरहरू नेपालको. ऊ त अलिक फेसिनेट हुन्छ यस्तो कुराहरूले. सबसे पहिला चाहिँ नेपालै कुदिन्छ होला.
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा.